सारा प्रेपरेटरी काम करना पड़ता है, उसमें वो बेसिक कंडीशन बनानी पड़ती हैं जिसकी बेसिस पर तमाम ममालिक वो इस इनिशिएटिव में शामिल होते हैं, वो अपने जो मकासद होते हैं उनको बड़ी हद तक एक दूसरे के करीब लाने के काबिल हो जाए। क्योंकि ये अभी तक ऐसा नहीं हुआ, इसलिए ये कहना कि इस इनिशिएटिव की वजह से, इस प्रोसेस की वजह से कोई अफगानिस्तान पे खातिर खा असर हुआ है, ये गलतफहमी होगी। लेकिन इसको डिसअपॉइंटमेंट नहीं समझना चाहिए वो, इसलिए कि जैसे मैंने पहले अर्ज किया, इस किस्म की जो मूवमेंट होती है उसमें बहुत वक्त लगता है, उसमें प्रेपरेशन करनी पड़ती है, उसमें फाउंडेशंस और ग्राउंडवर्क बनाना पड़ता है, उसमें तमाम ममालिक अपने अपने इंटरेस्ट को दोबारा देखते हैं और कॉम्प्रोमाइज करने की कोशिश करते हैं। इसलिए उम्मीद यही होनी चाहिए कि जैसे ही ये हार्ट ऑफ एशिया प्रोसेस चलता रहेगा, आहिस्ता आहिस्ता ये ममालिक एक दूसरे के साथ कन्वर्ज करना शुरू कर देंगे, उसमें इकोनॉमिक, सियासी और सिक्योरिटी मामला सब शामिल हैं, तो फिर उम्मीद ही होनी चाहिए कि एक रीजनल किस्म का सोल्यूशन पैदा होने की उम्मीद होगी,
हो जाएगी। अच्छा, हम समीर यूसुफ जई से बात करते हैं। समीर यूसुफ जई साहब, इस इस्तांबुल प्रोसेस में हिस्सा लेने वाले ममालिक को तीन मुख्तलिफ एलिमेंट्स पर काम करना था, जिनमें से एक मकसद ये भी था कि अफगानिस्तान से मुतल्लिक अमल करना और तंजीमों के जो मुख्तलिफ तंजीमें हैं उनके कामों में एक हारमनी या यकजोई पैदा करना था, एक ताल्लुक पैदा करना था। क्या हम किसी ऐसे अमल की मिसाल दे सकते हैं जो मौजूदा सारे हालात को मद्देनजर रखते हुए, जैसा कि अभी डॉक्टर जुबैर इकबाल कह रहे थे कि आहिस्ता आहिस्ता इसमें से कुछ इसका नतीजा निकलना शुरू होता है, आप इस सिलसिले में क्या कहेंगे? किसी हद तक अफगानिस्तान के लिए कोई मुस्बत चीज़ें सामने आई इस प्रोसेस के नतीजे में?
जैसे कि डॉक्टर साहब ने कह दिया, ये इस्तांबुल की तरफ से, तुर्की की तरफ से शुरू हुआ 2011 में, फिर हर साल होता है। अभी तक जाहिर बात है, ये जो बुनियादी जो सबसे अफगानिस्तान का बड़ा मसला है, सिक्योरिटी और मिलिटेंसी और तालिबान, इसकी बाबत मेरे ख्याल में वो एक बहुत बड़ा मसला है। और ये कॉन्फ्रेंस जरूरी नहीं कि वो एक साल दो साल के बाद इस कॉन्फ्रेंस के इनेकाद के बाद जो जो बड़ी बड़ी जो टारगेट्स है या अहदाफ है वो हासिल ना हो, तो इसका मतलब ये कि ये कॉन्फ्रेंस है इस तरह के रीजनल कोऑपरेशन को ख़त्म किया जाए। लेकिन बहरहाल इस वक्त इस कॉन्फ्रेंस ने एक अहम किरदार अदा किया, अफगानिस्तान और पाकिस्तान के ताल्लुकात इंतहाई ख़राब थे। अगर ये कॉन्फ्रेंस का मौके ना होता तो मैं नहीं समझता कि इस कॉन्फ्रेंस के इनेकाद में के लिए डॉक्टर अशरफ गनी साहब पाकिस्तान से आते थे। इसी तरह इंडिया का जो जो फॉरेन मिनिस्टर थे वो भी शायद इसी कॉन्फ्रेंस की वजह से यहाँ पर आ गई। इसकी अहमियत तो बड़ा है। इसमें ये भी है कि अरब ममालिक का भी एक किरदार है अफगानिस्तान में, और सेंट्रल एशियन की भी किरदार है और साउथ एशियन की भी किरदार है, इंडियन अफगान पाकिस्तान की। तो ये सारे मिलकर अगर इस कॉन्फ्रेंस में आता है तो इफादियत तो अपनी जगह पर एक हद तक है। लेकिन बहरहाल इस वक्त तो मैं समझता हूँ कि इस कॉन्फ्रेंस ने एक ब्रेक थ्रू कर दी कि अफगानिस्तान को मजबूर होना पड़ा और समझाना पड़ा सारी जो जो बड़ी लोग है या बड़ी ममालिक है, अमरीका वगैरह के, अमरीका के नुमाइंदा स्पेशली अफगानिस्तान आया, और पाकिस्तान से कुछ पश्तून लीडर थे वो भी अफगानिस्तान गई, और अफगानिस्तान जो अपने खुद को नाराज समझते है कि हमने पाकिस्तान के ताल्लुकात बेहतर बना दिए, लेकिन पाकिस्तान ने वही नहीं किया जो उनकी तवक्कुआत थी, और उसके बाद तालिबान के अटैक अफगानिस्तान में बढ़ गए जिसका इल्ज़ाम दोबारा पाकिस्तान पे लगा। तो काफी माहौल में तलखी था, लेकिन इस कॉन्फ्रेंस ने एक अपॉर्चुनिटी फराहम कर दी कि वो अफगानिस्तान से इधर आई, और मेरे ख्याल
और भारत से भी मसाइल कुछ
मसाइल पे बात होंगे, और दूसरी जो रीजनल जो इकोनॉमिकल साझी मामला थे, वीजा के मामला थे, दूसरे ममालिक पे उस पर भी आहिस्ता आहिस्ता बात होंगे। लेकिन चूंकि ये खत्ता सेंट्रल एशिया, अफगानिस्तान और साउथ एशिया, इंडिया एंड पाकिस्तान, एक खत्ते में वाकई है, उनके मफादात एक दूसरे से बिलखसूस इकनॉमिकल मफादात, सिक्योरिटी कंसर्न एक दूसरे से बड़े मुश्तरक है। तो मेरे ख्याल में एक दूसरे से मिलकर वो एक कुछ हासिल कर सकते हैं, और मैं समझता हूँ कि बावजूद कि इससे एक बहुत बड़ा नतायज की तवक्को नहीं है, लेकिन फिर भी एक अच्छा मौके है कि हिंदुस्तान, انڈیا اور پاکستان یہ ان کے
ایک پلیٹ فارم پہ اکٹھے ہو گئے،
یہاں پر آ جاتے ہیں
پلیٹ فارم پہ اکٹھے ہو گئے۔ اچھا سنتوش بھارتی جی سے پوچھتے ہیں، بھارتی جی یہ فرمائیے گا کہ ہارٹ آف ایشیا کانفرنس استنبول پروسیس کا مقصد افغانستان کے لیے خاص طور پر دیرپا اور مستقل ماحول کو پروموٹ کرنے کی کوشش بھی ہے، اقتصادی روابط کو پروموٹ کرنے کے ساتھ ساتھ، آپ کے خیال میں بھارت افغانستان کے لیے اور وہاں قیام امن کے لیے مؤثر انداز میں کیا اقدام کر رہا ہے اور کیا کر سکتا ہے؟
دیکھیں میں ابھی سارے دوستوں کی بات سن رہا تھا، میرا اپنا یہ ماننا ہے کہ دنیا اب اتنی چھوٹی ہو گئی ہے پچھلے 15 سال میں کہ افغانستان میں تو اتنے دنوں سے پریشانیاں تھیں ہی جو کہ ایک ایشو بنی ہوئی ہیں، لیکن کسی بھی چھوٹے ملک میں، افریقہ کا ہی چھوٹا ملک ہو، اگر وہاں پہ کوئی پرابلم ہوتی ہے وہ ساری دنیا کو ہلا کے رکھ دیتی ہے، کہیں نہ کہیں اس کے اوپر اثر ڈالتی ہے اور شبہیں ہوں گے، شک ہوں گے، کیونکہ انڈیا ہے، پاکستان ہے، اس کے علاوہ دوسری طرف افغانستان پاکستان ہے، یہ ڈاؤٹس ہے، لیکن میرا یہ ماننا ہے کہ ان لوگوں کا ایک ساتھ بیٹھنا یہ اپنے آپ میں بہت امپورٹنٹ ہے، اور افغانستان کا مول ایشو ڈیولپمنٹ ہے، سیکورٹی وغیرہ ہے جس کو لوگ سنبھال لیں گے، لیکن ڈیولپمنٹ کا کیا روڈ میپ ہو اور اس میں یہ سارے لوگ کس طریقے سے ہیلپ کر سکتے ہیں، کیونکہ الٹیمیٹلی آپ جانتے ہیں کسی بھی ملک میں اگر کسی بھی چیز کے پیچھے ڈیولپمنٹ کی تھیوری نہیں ہو تو بیکار ہو جاتی ہے، اور ڈیولپمنٹ بھی ایسا جو ملٹی نیشنلز کو کم فائدہ دے، وہاں کے لوگوں کو فائدہ دے، جو افغانستان کے لوگ ہیں، اگر جی اس کے بارے میں یہ سارے ملک بات کرتے ہیں، اور جتنے لوگ اس بار اکٹھے ہوئے ہیں اس کانفرنس میں پاکستان میں، وہ اپنے آپ میں خوش آمدید کہنے والی بات ہے، اور اچھے نتائج کے کو سوچنا چاہیے کہ اچھے نتیجے نکلیں گے ہی نکلیں گے، کیونکہ ہم لوگ سارے لوگ جتنے پریشرز ہیں، انٹرنل پریشرز ہیں، آؤٹ سائڈ کے پریشرز ہیں، سوسائٹی کے پریشرز ہیں، ان سب کے بیچ میں اگر کسی ملک کو کھڑا کرنے کی بات سوچتے ہیں اور خاص کر پاکستان میں بیٹھ کے سوچتے ہیں، تو میں بہت مطمئن ہوں کہ کوئی نہ کوئی اچھی چیز نکلے گی، اور ڈیولپمنٹ کا ایک روڈ میپ ہلکا ہی صحیح لیکن سامنے آئے گا۔
اچھا ہمارے ساتھ رہیے گا بھارتی جی، ابھی ہم کچھ اور بھی بات کرتے ہیں۔ سشما سوراج بھی آج پاکستان کے دورے پر پہنچے، اور جیسا کہ آپ نے کہا کہ لیڈروں کا مل بیٹھنا بظاہر ایک بڑی اچھی علامت ہے۔ ڈاکٹر زبیر، آپ یہ بتائیے گا کہ استنبول پروسیس جو ڈاکیومنٹ تھی، اس کے تحت جیسا کہ ہم نے کہا کہ 3 عوامل پر کام کرنا تھا، اس پر ایک اس کا عمل یہ بھی تھا کہ اعتماد سازی کے اقدامات اٹھانا بھی ضروری تھا، تو افغانستان کے اپنے ہمسایہ اور قریبی اور دور کے ملکوں کے ساتھ اعتماد سازی کے عمل کو آپ کیا کس طرح سے دیکھتے ہیں گزشتہ کچھ عرصے کے دوران؟ ظاہر ہے کہ گزشتہ 14 سالوں سے وہاں پہ ایک جنگ کی کیفیت ہے اور ساری ہے، اس ساری چیزوں کے ساتھ ساتھ اسے باقی ظاہر ہے کہ ملکوں کے ساتھ بھی اپنے تعلقات اور دو طرفہ تعلقات کو دیکھنا پڑتا ہے، تو آپ اس اعتماد سازی کے عمل کو کیسے دیکھتے ہیں؟ ظاہر ہے ابھی حوالہ دیا سمیع یوسف زئی صاحب نے، پاکستان کے ساتھ بہت خرابی کی بات تھی، لیکن اب آپ بتائیے گا کہ پاکستان کے ساتھ، بھارت کے ساتھ اور وسطی ایشیائی ملکوں کے ساتھ اس سارے عرصے میں 2011 کے بعد کچھ پیش رفت ہوئی افغانستان کے تعلقات کی؟
جی ہاں، دیکھیے ہوتا یہ ہے کہ اس قسم کی جو نیگوسیشنز ہوتی ہیں، جس قسم کی میٹنگز ہوتی ہیں، ان میں آپ 2 قدم آگے رکھتے ہیں پھر 1 قدم پیچھے ہو جاتے ہیں، اور یہی ہو رہا ہے، چونکہ زیادہ تر جو قدم پیچھے رکھے جاتے ہیں ان کو زیادہ اہمیت دی جاتی ہے، ان کو زیادہ پروپیگیٹ کیا جاتا ہے، تو اس لیے جو اچھی ڈیولپمنٹس ہوتی ہیں ان کو بڑی حد تک سیکنڈری کر دیا جاتا ہے۔ اسی طرح اس وقت اس علاقے میں ہو رہا ہے، یقیناً کچھ پروگرس ہوئی ہے، یقیناً ایک دوسرے کے ساتھ بیٹھ کے لوگ باتیں کر رہے ہیں، یقیناً کچھ ٹریڈ بھی بڑی ہے، اور اس کے ساتھ ساتھ جو ایگریمنٹس ہوئے ہیں جن کی وجہ سے پوٹینشلی ٹریڈ پہ بہت اچھے اثر ہو سکتے ہیں اور اکنامک ریلیشن شپ پہ اثر ہو سکتے ہیں، وہ یقیناً بہت اہم سٹیپس ہیں۔ مشکل یہ آ جاتی ہے کہ تمام ممالک ابھی بھی اپنے جو نجی انٹرسٹ ہیں ان کو بہت اہمیت دے رہے ہیں، اور ان نجی انٹرسٹ کو وہ اپنے گلوبل انٹرسٹ کے ساتھ یا ریجنل انٹرسٹ کے ساتھ اس طرح قائم نہیں کرتے، اس طرح نہیں ملاتے جیسے کہ ان کو ملانا چاہیے۔ تو میرا خیال ہے کہ جہاں تک تعلق ہے کہ اس کے اثرات کیا ہوئے، یقیناً اثرات نہیں ہیں، لیکن ان اثرات کو آگے بڑھانے کے لیے ضروری ہو جاتا ہے کہ زمینی طور پہ کچھ ایسے اقدام لیے جائیں جو کہ ایک ٹھوس قسم کی پروگرس دکھائیں۔ فار ایگزامپل، اگر اس علاقے میں، اس پورے ریجن میں ट्रेड बढ़ती है जिसकी वजह से इकोनॉमिक इंटरडिपेंडेंस बढ़ती है, तो वो एक ऐसा इम्पोर्टेंट सॉलिड स्टेप हो जाता है जिसको एक कोर बना के, जो उसको एक एक किस्म का सेंटर बनाकर उसके इर्द गिर्द दूसरी चीजें तैयार हो सकती हैं, जो अभी तक नहीं हुआ। ये इन तमाम ममालिक के इंटरेस्ट में है यकीनन, क्योंकि ग्लोबल इकोनॉमी कमजोर होती जा रही है और उसकी रिकवरी बड़ी स्लो होगी। ऐसी कंडीशन में रीजनली इनको सोचना बहुत जरूरी है। इस मामले में जैसे कि आपको मालूम है कि सेंट्रल एशिया में जो एनर्जी की सरप्लस है वो दूसरे ममालिक में इस्तेमाल हो सकती है, जिसकी वजह से इंटरडिपेंडेंस बढ़ सकती है। इसी तरीके से अगर ट्रांस ट्रेड जो हो जाए, एशिया की ट्रेड हो जाए, तो उसकी वजह से तमाम ममालिक जो है दूसरे के साथ ज़्यादा लिंक हो जाएंगे। ये इस किस्म के सब्सटेंटिव स्टेप्स जो होते हैं वो अहम होते हैं। जो साइकोलॉजिकल जो जिन्हें आप कह लीजिए कि पॉलिटिकल किस्म के जो एक्शंस होते हैं वो इतने मजबूत नहीं होते, वो इतने मजबूत नजर नहीं आते, क्योंकि उनके बैकग्राउंड में कोई इस किस्म की चीज़ नहीं होती जिसकी वजह से टेंजिबली लोगों को या ममालिक को फ़ायदा हो रहा हो। इसलिए ज़रूरी ये है कि अगर हम ये चाहते हैं कि ये कॉन्फ्रेंस आगे बढ़े और इसके पॉजिटिव असरात हों, तो फिर ज़रूरी ये है कि इकोनॉमिक इंटीग्रेशन को ज़्यादा बढ़ाया जाए। उसकी दो वजूहत हैं, एक तो ये है कि इकोनॉमिक इंटीग्रेशन को बढ़ाने के लिए आपको इतनी साइकोलॉजिकल और पॉलिटिकल असरात और मुश्किलात का मुकाबला नहीं करना पड़ता जितना कि पॉलिटिकल सॉल्यूशंस के लिए करना पड़ता है, तो इसलिए उस पर ज़्यादा काम करना ज़रूरी है।
अच्छा, हम बात करते हैं समीज यूसुफ सईद साहब से। समीज, ये फरमाएगा कि पाकिस्तान और अफ़गानिस्तान के लिए खसूसी अमरीकी नुमाइंदे रिचर्ड ओल्सन कहते हैं कि अफ़गानिस्तान में इस्तेहकाम के लिए तशद्दुद का खात्मा होना भी ज़रूरी है और अफ़गान क़यादत और अफ़गान लोगों का अपना अमन का अमल ही इस देरपा इस्तेहकाम की ज़मानत है। मौजूदा सूरत हाल पर जब हम नज़र डालते हैं तो इस अमन के अमल के इम्कान क्या हैं जो ख़ुद अफ़गान अवाम और हुकाम कर सकते हैं?
एक अब जितने भी स्टेक होल्डर थे या अफगानिस्तान के लोग हैं या अमेरिका है या वेस्ट है, उनको अब यकीन हो गई है कि अफगानिस्तान में न तालिबान मुकम्मल तौर पर ख़त्म कर हो सकते हैं और न तालिबान दोबारा काबुल पर कब्जा कर सकते हैं। तो इस हालत में जो अगर इसी तरह सूरत हाल रहेंगे तो अफगानिस्तान ज़ाहिर बात है वहाँ पर तबाही होंगे, लोग मरेंगे और जो 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 बर्बादी का जो सिलसिला 40 सालों से चल रहे उसी तरह चल रहे हैं। तो अब ये है कि जितने भी लोग हैं उन्होंने ये कबूल कर दिया है कि तालिबान के साथ रिकंसलेशन या तालिबान के साथ अमन के बगैर कोई और रास्ता है नहीं, और अब अमन के रास्ते के लिए क्या करना चाहिए, कौन सादिक है, कौन इसमें सिर्फ अपनी बात करते हैं अमलन कुछ नहीं करते। अब अफगानिस्तान का सबसे जो बड़ा मसला है वो ये कह रहे हैं कि अफगानिस्तान के अमन के लिए पाकिस्तान का किरदार अहम है। वो ये समझते हैं कि वो तालिबान को प्रेशर डाल दे, वो एक किस्म अफगान हुकूमत के आगे उनको सरेंडर कर दे, क्योंकि पाकिस्तान कह रहे हैं कि हमारी इतनी ज़्यादा भी असर और नफूज नहीं है कि हम इस तरह कर सकें। तो मेरे ख्याल में अब तालिबान भी समझते हैं कि दोबारा वो शायद इसी तरह काबुल पर कब्जा नहीं कर सके जिस तरह 1994 में उन्होंने 1996 में उन्होंने कब्जा किया था, लेकिन वो ये भी समझते हैं कि वो एक लंबी इंसर्जेंसी या हुकूमत के खिलाफ कार्रवाई या लंबी मुद्दत तक कर सकते हैं। लेकिन उनके दरमियान में कुछ लोग हैं, हो सकते हैं ज़्यादातर लोगों का यह ख्याल है कि अब अमन के लिए आ जाए, लेकिन अमन आने के लिए एक इज्जतनाक तरीका क्या होगा? अब ये है कि अब इज्जतनाक तरीके के लिए अफगान सोसाइटी, आपको पता है कि बड़ा ट्राइबल सोसाइटी है, वो बड़ी मुश्किल से फ्लेक्सिबिलिटी शूज करते हैं वो बिलखसूस के हार और जीत के मसाइल में। तो मेरे ख्याल में अब अहम बात यह है कि तालिबान को एक ऐसा प्रॉपर पैकेज दिया जाए कि ये आपको हम देंगे, इसके बाद आप आ जाए, उसके बाद डिफाइन करेंगे कि इलेक्शन करना है या शोरा का इंतखाब करना है या हलवाकत जो कि एक इस्लामी चीज़ है जो अफगानिस्तान में पहले भी इससे पहले भी उस्ताद रबानी साहब ने भी इंट्रोड्यूस किया था, आलात शोरा या कोई लोहे जरगा, उसके बाद डिफाइन करेंगे। और लोग यही मिसाल देते हैं कि उस वक्त ताजिकिस्तान में जो इस्लामी मूवमेंट जो चल रहा था, जो लड़ाई कर रहा था, उसके बाद उनको 30% हुकूमत में शेयर दे गए, उसके बाद इलेक्शन हो गई, उसके बाद अब देख रहे हैं कि ताजिकिस्तान में वो जो लड़ाई जो चल रही थी 1980s में वो बिल्कुल ख़त्म हो गई। तो यहाँ पर भी लोग यही चाहते हैं, लेकिन मसला ये कि अफगानिस्तान हुकूमत के अंदर دو قسم کے لوگ ہیں، ایک بالکل طالب کے خلاف ہے، دوسرے وہ لوگ ہیں جو چاہتے ہیں کہ طالب آ جائے، لیکن جو چاہتے ہیں کہ طالب آ جائے اور اس سسٹم کا حصہ بنے، خود ڈاکٹر اشرف غنی صاحب اسی کیٹیگری میں ہے، لیکن وہ خود اتنے کمزور ہے کہ ان کے پاس نہ تو اپنا ایک پلیٹ فارم ہے اور نہ اتنا اسٹرانگ وائس ہے کہ وہ کہہ دے کہ اب طالبان کو مذاکرات کے ٹیبل پہ لانے اور افغانستان کے سسٹم میں ان کو داخلنے کے لیے میں قربانیاں دے رہا ہوں. جب ایک بات وہ کرتے ہیں کہ پاکستان سے تعلقات بہتر کرا ہو تو اس کے اوپر کرزئی صاحب یا دوسری جو ناظر الائن کے جو ایلیمنٹ سے وہ کریٹیسزم شروع کرتے ہیں، نہیں آپ نے طالبان کے خلاف ہتھیار ڈال دیا یا ان کی بات مانی یا پاکستان کے پریشر میں آ گئی. تو میرے خیال میں جب تک دونوں طرف سے طالبان تو میرے خیال میں یہ سمجھتے ہیں کہ مذاکرات کے نام پر ان کے ساتھ دھوکہ کیا جا رہا ہے، تو میرے خیال میں جس پاکستان کے طالبان کے ذہن میں یہ بات آ گئی کہ اب واقعاً افغانستان کی طرف سے ایک مضبوط حکومت ہے، ان کے ساتھ ایک ڈیل کریں گے تو اس کے بعد وہ آئیں گے. اگر طالبان کو ایک دن مذاکرات کے لیے لیا جائے، دوسرے دن وہ مذاکرات سے بھاگ جائے، تو اس صورت میں طالبان کا جو ریپوٹیشن، طالبان کے اندر کے جو لوگ،
جی ہاں وہ اس میں ظاہر ہے کہ وہ خراب ہوگا جب تک کہ ایک ٹھوس بنیادوں پر اس پر کام نہ ہو. بہت بہت شکریہ سمیع یوسف زئی صاحب ہمارے ساتھ تھے. اب ہم میرا سوال سنتوش بھارتیا جی سے ہے. بھارتیا جی یہ فرمائیے گا کہ بھارتی وزیر خارجہ سشما سوراج کا پاکستان کا دورہ، اس سے پہلے بینکاک میں اعلیٰ عہدیداروں کی بھی ملاقات ہوئی اور کئی ماہ سے جاری تعطل کے خاتمے کی طرف اشارہ ہے، اور کیا ہم سمجھتے ہیں کہ اس سے دونوں ملکوں کے درمیان ایک بہتر پیش رفت ہونے جا رہی ہے؟
میں اسے ایک اچھا قدم اس لیے مانتا ہوں کہ پہلی بار ایسا ہوا کہ بنا میڈیا کو بتائے ہوئے دونوں ملکوں نے بات چیت بینکاک میں کی. اگر میڈیا کو یہ پتا چلتا تو ہندوستان کا میڈیا ہو چاہے پاکستان کا میڈیا ہو، یہ لوگ تو اس ایکسٹریم تک اس سمے بحث کو لے جا رہے ہیں، اور شاید ان کے من میں چھپی ہوئی خواہش، میں خود میڈیا سے ہوں، یہ خواہش ہے کہ دونوں طرف سے گولیاں شروع ہو جائے، بندوقیں توپیں چلنے لگے دونوں طرف سے. اس لیے بنا ان کو بتائے جو بات چیت بینکاک میں شروع ہوئی اس نے یہ بتایا کہ کم سے کم یہ اشارہ دیا کہ دونوں ملک بات چیت کرنے کے حق میں ہیں اور وہ کہیں نہ کہیں بات چیت کر رہے ہیں. سشما سوراج کا جانا بہت امپورٹنٹ ہے پاکستان میں ساری چیزوں کے باوجود، کیونکہ بی جے پی کے جو یہاں رولنگ پارٹی ہے اس کے بھیتر بھی ایک طبقہ ہے جو اس ساری بات چیت کے خلاف ہے. لیکن سشما جی کا جانا میں یہ مانتا ہوں کہ ایک اشارہ ہے کہ اگر پاکستان سے اس کا جواب ملے تو ڈیفینیٹلی ہندوستان اور پاکستان کئی ایسے فیصلے کر سکتے ہیں جن فیصلوں سے دونوں ملکوں کے عام لوگوں کا بھلا ہو. کچھ کچھ فیصلے تو کم سے کم ہو ہی سکتے ہیں. ایک دوسری چیز یہ میں یہ مانتا ہوں کہ پاکستان میں بھی بہت ساری فورسز ایسی ہوں گی جو اس کام کو نہیں کرنا چاہیں گے. میں ایک چیز میں آپ سے شیئر کرنا چاہتا ہوں، طالبان افغانستان میں جو طالبان کا موومنٹ چل رہا ہے وہ نان وائلنٹ موومنٹ نہیں ہے. نان وائلنٹ موومنٹ میں لوگوں کا رول ہوتا ہے اور وائلنٹ موومنٹ میں بندوقوں اور گولیوں کا رول ہوتا ہے، اور اس ملک اس دنیا میں کہیں پر بھی بندوق اور گولیاں کھیتوں میں نہیں پیدا ہوتی ہیں، بندوق اور گولیاں ہتھیاروں کے کارخانے میں ہوتی ہیں جو بڑے بڑے کارخانے ہوتے ہیں جو کسی نہ کسی ملک کے کنٹرول میں ہوتے ہیں. آخر یہ سپلائی لائن کہاں پہ ہے؟ کیا یہ سپلائی لائن انڈیا میں ہے، پاکستان میں ہے، امریکہ میں ہے، سویڈن میں ہے، روس میں ہے، کہاں پہ سپلائی لائن؟
جی اس کو دیکھنا پڑے گا.
جب تک اس سپلائی لائن کو نہیں روکیں گے آپ، تب تک آپ بندوقوں کے دم کے اوپر، بندوقوں کے طاقت کے بل کے اوپر جو پاور کو کیپچر کرنا ہے اور لوگوں کے بنیادی حقوق ختم کرنا ہے اس سے کبھی لڑا نہیں جا سکتا. اس لیے جتنے بھی ملک ہیں، اور کون ایسا ہے جس کو نہیں معلوم کہ یہ سپلائی کہاں سے ہوتی ہے، اس لیے میرا یہ ماننا ہے کہ جو ملک اس میں شامل ہیں ان کو چاہیے کہ وہ سپلائی لائن بھی توڑیں، افغانستان کے لوگوں کے حق میں سوچیں، چاہے وہ ان کا کوئی بھی کسی بھی طرح کی سائیکالوجی ہو، ٹرائبل سائیکالوجی ہو، ڈیموکریٹک سائیکالوجی ہو، ڈکٹیٹر جیسی بھی ہو، لیکن اس سائیکالوجی کو لے کر کے ان کو چاہیے کہ لوگوں کو مین مانے.
اور افغانستان میں تشدد کے خاتمے کے لیے
میں اس میں جو ابھی پاکستان میں ہو رہا ہے میں اس کو بہت ہی امید بھری نظروں سے دیکھ رہا ہوں، یہاں سے کوئی راستہ نکلے گا ایسا میرا ماننا ہے.
بہت بہت شکریہ سنتوش بھارتیہ جی ہمارے ساتھ تھے بھارت سے. بھارتیہ جی آپ سے میری پھر بھی بات ہوگی، آپ کے وقت اور کامنٹس کے لیے بہت بہت شکریہ. اور ابھی ہمیں جوائن کیا ہے، ابھی ہمارے پروڈیوسرز بتا رہے ہیں، لیفٹیننٹ جنرل ریٹائرڈ سینیٹر عبد القیوم نے پاکستان سے، ڈاکٹر زبیر بھی ہمارے ساتھ ہیں یہاں سے. اور السلام علیکم قیوم صاحب. जन साहब आपको मेरी आवाज आ रही?
जी जी मुझे तो आ रही है, आप तो थोड़ी कट।
हाँ जी, बीच में कुछ कट हो रही है। अभी हम बात कर रहे थे जी इस्लामाबाद में होने वाली हार्ट ऑफ एशिया कॉन्फ्रेंस इस्तांबुल प्रोसेस के बारे में, जिसका मकसद अफगानिस्तान को ख़ास तौर पर कलीदी अहमियत देते हुए एशियाई मुल्कों को पुरअमन और मुस्तहकम बनाने की कोशिश करना है। आपके ख्याल में ये पाँचवा इजलास है, अब तक जितने पहले इजलास हो चुके हैं उनके बारे में किस तरह से आप देखते हैं, कितने वो मौसर रहे हैं और इस इजलास से किस हद तक नतीजा खेज होने की तवक्को करेंगे?
देखिए जब ये लोग लीडर्स इकट्ठे बैठते हैं तो उससे हमें मुस्बत नताइज की तवक्को करनी चाहिए। ये मौजूदा पांचवा जो इजलास हो रहा है इसमें हमें एक तो एजाज़ हासिल है कि पाकिस्तान होस्ट है और को चेयर हमेशा अफगानिस्तान ने किए हैं सारी चार की चार प्रीवियस, और ये भी कर रहे हैं
जी।
इसमें पाकिस्तान के लिए मुस्बत बात तो ये है, एक तो अफगानिस्तान का इशू हमारे लिए बड़ा इम्पॉर्टेंट है, नंबर टू अफगानिस्तान के सदर इधर आए हैं और कुछ गलतफहमियां थी वो एक मीटिंग पहले प्राइम मिनिस्टर से हुई है, एक अभी होगी तो उसमें दूर होगी। तीसरा ये कि हमारे पड़ोसी मुल्क हिंदुस्तान से उनकी वजीर खारजा तशरीफ लाई हैं, तो आल्दो ये भी उनका फैसला जो था अपने मफादात के लिए था, ऑफ कोर्स दे आर इंटरेस्टेड कि अफगानिस्तान में उनका एक रोल होना चाहिए जो उनके ख्याल के मुताबिक। सेकेंडली सेंट्रल एशियन रिपब्लिक के लिहाज से भी अफगानिस्तान उनके लिए इम्पॉर्टेंट है, और प्लस उनका डोमेस्टिक प्रेशर बिहार के नतायज और प्लस को पब्लिक जो ये जो एंटी पाकिस्तान सेंटीमेंट्स थे उनको मेरे ख्याल में हिंदुस्तान में इतना अप्रिशिएट पब्लिक में नहीं किया गया, तो ये भी एक बात थी कि वो आई हैं। बट सर आंखों पे आई एम श्योर कि उसके ऊपर मीटिंग होगी। क्या इससे कोई रिजल्ट्स निकलेंगे फौरी तौर पे? मेरा ख्याल नहीं है कि ऐसी कोई आउटकम हो, ना ही पहले चार इन अजलासों में हुआ है।
अच्छा,
रिजल्ट्स तब निकलेंगे जब अमेरिका की इन्वॉल्वमेंट मुकम्मल होगी इसके अंदर और अफगानिस्तान की हुकूमत को भी ये कन्विंस करना होगा कि जो अफगान तालिबान हैं, जैसे अमेरिका ने पीछे कहा कि वो अभी पार्ट ऑफ द सॉल्यूशन उनको हम लेना चाहते हैं, तो उनको भी स्पेस दी जाए कि वो आगे आए और ये बैठ के अफगानी भाई खुद ये फैसला करें कि हमें आगे कैसे जाना है, सारे फरीक इकट्ठे हों, इनकी यूनिटी गवर्नमेंट में तामन हो, इनकी अपनी फोर्सेस को इनको ज्यादा मौसर बनाया जाए, और उसमें जो रीजनल कंट्रीज हैं खसूसन पाकिस्तान, ईरान है, चाइना है, वो एक कलीदी रोल अदा करने के लिए तैयार हैं। तो फाइनल सॉल्यूशन जो आएगा वो अफगानिस्तान अंदर से आएगा और उसके अंदर अमेरिका का भी एक बड़ा इफेक्टिव रोल होगा।
सेंसर साहब मेरे साथ ठहरिएगा, मैं एक क्विक कमेंट लेना चाहती हूँ डॉक्टर ज़ुबैर इकबाल से। डॉक्टर साहब, ईरान के वज़ीर ख़ारजा भी हार्ट ऑफ एशिया कॉन्फ्रेंस इस्तांबुल प्रोसेस के इस पांचवें इजलास में शिरकत के लिए आज इस्लामाबाद आप पहुँच गए हैं, तो ईरान अफगानिस्तान और ख़त्ते में क्याम अमन के लिए कलीदी किरदार अदा कर सकता है, आप ईरान की कोशिशों को किस हद तक मुस्बत और देखते हैं वहाँ पर उस ख़त्ते में और किस तरह से नतीजा खेज देखते हैं?
ईरान की सबसे बड़ी अहमियत यह है कि वो उसकी अफगानिस्तान के साथ एक बहुत बड़ी बॉर्डर है
जी।
उसके साथ साथ उसकी पाकिस्तान के साथ बहुत बड़ी बॉर्डर है और फिर दूसरी तीसरी तरफ सेंट्रल एशिया में उनकी बहुत बड़ी लिंकेज है। इन तीनों चीजों को देखते हुए किसी किस्म का आप रीजनल एग्रीमेंट पैदा नहीं कर सकते अगर उसमें ईरान ना सिर्फ शामिल हो बल्कि वो एक्टिवली उसके साथ कोऑपरेट करने के लिए तैयार हो। इसीलिए जरूरी ये हो जाता है कि ईरान को उसकी जो सबसे बड़ी जिम्मेदारियां हैं और उसके साथ साथ जो उनके राइट्स हैं वो उनको मिलने चाहिए। इस कंडीशन में उनको ये मिलते हैं और उसकी वजह से ये उम्मीद होनी चाहिए कि नेगेटिव असरात नहीं होंगे, इसके साथ साथ पॉजिटिव इफेक्ट्स ही होंगे। कैसे होंगे ये सबसे बड़ी अहम बात है, क्योंकि ईरान अब बहुत दिनों के बाद इसमें पार्टिसिपेट कर रहा है तो उम्मीद ये होनी चाहिए कि वो एक अपना ऑब्जेक्टिव सामने रखेंगे और उसके साथ साथ अपनी कोऑपरेशन जो हासिल करना चाहते हैं वो दिखाएंगे। अगर उसमें ये महसूस होता है कि वो ये चाहते हैं कि अफगानिस्तान के ऊपर मॉडरेटिंग इन्फ्लुएंस हो, नंबर एक, और नंबर दो कि वो रीजन में जो इकोनॉमिक लिंकेजेस हैं उनको बढ़ाने के लिए काम करने के लिए तैयार हो, तो भी यकीनन इसका बहुत पॉजिटिव किस्म का असर होगा।
बहुत बहुत शुक्रिया डॉक्टर ज़ुबैर इकबाल, यहाँ वाशिंगटन से हमारे साथ थे। अब हम सेनेटर कयूम से बात करते हैं। सेनेटर कयूम, ये फरमाएगा कि आपने अभी जैसा कि बताया कि अफगान सदर अशरफ गनी साहब की मुलाकात हो गई वज़ीर आज़म साहब से پاکستان کے اور دوبارہ بھی ملاقات ہوگی. پچھلے دنوں سے پاکستان اور افغانستان کے درمیان اعتماد سازی کو کے اقدامات کرنے کی بہت ساری ضرورت پر زور دیا جاتا رہا ہے. آپ سمجھتے ہیں کہ یہ اب جو ایک پیش رفت ہوئی ہے, اور خاص طور پر کیونکہ اشرف غنی صاحب کا یہ بیان تھا کہ وہ پاکستان اس لیے جا رہے ہیں کہ یہ افغانستان کی کانفرنس ہے, پاکستان کی کانفرنس نہیں ہے, تو اس ساری بد اعتمادی اور جو سارا سلسلہ پچھلے دنوں سے جاری ہے, آپ کیا سمجھتے ہیں اس میں کسی حد تک بہتری کا امکان ہے؟ کس حد تک بہتری کا امکان ہے؟
یہ دیکھیں, ابھی ایک حال ہی میں ملاقات ہوئی ہے افغان صدر کی ہمارے پرائم منسٹر سے پیرس کے اندر, اور اس میں بھی بہت سی جو غلط فہمیاں ان کو دور کرنے کی کوشش کی گئی ہے. یہ بھی ایک اچھا موقع ہے کہ وہ یہاں آئے ہیں, اور یہ بالکل ٹھیک بات ہے کہ یہ تو ٹوٹل افغانستان سینٹرک کانفرنس ہے, لیکن ہم ہوسٹ بھی ہیں, ہمارے لیے یہ اعزاز ہے, اور ان ایڈیشن ٹو دیٹ اس کو کوچیئر کریں گے افغانستان کے صدر. ایکچولی اشرف غنی صاحب کے اوپر افغانستان کے اندر آپ کو پتہ ہے بڑی اسٹرانگ لابیز ہیں جو پاکستان کے خلاف بھی کام کرتی ہیں, میڈیا کے اندر بھی گروپس ہیں بہت سے, وہ لوگ جو پاکستان کے خیر خواہ نہیں انفارچونیٹلی, وہ وہاں ایک بڑی ہیٹریڈ اور ایک پرسپشن اینٹی پاکستان کریٹ کرتے ہیں. پھر یونٹی گورنمنٹ کے اپنے پرابلمز ہیں, ویسٹڈ انٹرسٹ ہیں, اور پھر بارڈر پورس ہیں, اور ہماری طرف کچھ 650 پوسٹیں ہیں, افغانستان کی طرف کچھ 60 ہیں صرف. اس کی وجہ سے آنا جانا بھی دن کو 40-50 ہزار ہمارے پشتون بھائی ادھر سے ادھر ادھر سے ادھر آتے ہیں, حالانکہ ریگولر کراسنگ پلیسز تو جو ہے 3 ہیں, چمن والی ہے, خیبر ہے یا انگور اڈا والی ہے, اور اس کے علاوہ بہت ساری ہیں. تو یہ ہمارے ایگزسٹنگ ایشوز اور پرابلمز ہیں, اور اس کے اندر ہمیں ایک دوسرے کے اوپر ٹرسٹ کرنا ہوگا. یہی ہمارے لیڈر جو ہے میاں نواز شریف صاحب, انہوں نے بارہا یہ کہا ہے کہ ہم افغانستان کے اندر پرامن افغانستان پاکستان کی قومی سلامتی کے لیے ایک بہت ہی ایک اہم جو ہے وہ ایک شرط ہے, اور اس کے لیے ہم وی ول گو ایون آؤٹ آف دی وے ٹو ہیلپ دیم. ان کی ساری تجارت ہمارے تھرو ہے, پاکستان کے دروازے ان کے لیے کھلے ہوئے ہیں. بہت سے ان کے افغان ریفیوجیز آج بھی 30 لاکھ سے زیادہ, یہ انبیلیویبل ہے, 30-35 لاکھ افغان ہماری سینوں کے اندر موجود ہیں. ان میں کئی ایسے بھی ہیں جو ٹربل کریٹ کرتے ہیں, لیکن پاکستان نے ود ان اوپن آرم اپنے افغان بھائیوں کو ویلکم کیا ہے. لیکن پاکستان کے لیے بھی یہ لمحہ فکریہ ہے کہ اب سب کچھ کرنے کے باوجود افغانستان کے اندر وہ گڈ ول کیوں نہیں ہے. میرے خیال میں اس کو ختم کرنے کے لیے, یہ جو مسٹرسٹ ہے اس کے لیے سفارتکاری اور سیاسی آپس کے اندر گفتگو, آپ کے کانفیڈنس بلڈنگ میئرز یہی کرنے ہوں گے. چونکہ مجھے تو یہ پتا ہے کہ پاکستان کے اندر افغانستان کے لیے بہت زیادہ گڈ ول ہے, اور ایران کی بات ہو رہی تھی, ایران بھی ہمارا پڑوسی ملک ہے, ہمارا ان کے ساتھ بارڈرز ہیں, اور ہم یہ بھی چاہتے ہیں کہ ان کے ساتھ اور ان کو انوالو بھی کیا جائے, تاکہ اس خطے میں امن ہوگا تو اس کا فائدہ صرف پاکستان کو نہیں بلکہ پورے خطے کو.
بس جن صاحب ایک چلتے چلتے اور کامنٹ کرتے جائیے گا, بھارت کی وزیر خارجہ سشما سوراج بھی پاکستان آئی ہیں, پاکستان اور بھارت کے درمیان بھی گزشتہ کچھ عرصے سے کافی جسے کہنا چاہیے کہ اعتماد کی فضا کافی بگڑی, ماحول کافی خراب رہا, لیکن ابھی بینکاک میں بھی عہدیداروں میں ملاقات ہوئی, اور اب سشما سوراج کا پاکستان میں بھی آمد ہوئی ہے. اس سے آپ سمجھتے ہیں کہ پاکستان اور بھارت کے درمیان جو ایک تعطل کی فضا تھی وہ اب دور ہوگی اور کچھ صورت حال آگے بڑھے گی, پیش رفت ہوگی؟
دیکھیں, ہم ہندوستان کی جو وزیر خارجہ ہے ان کو ویلکم کرتے ہیں پاکستان میں, اور ہم اپریشیٹ کرتے ہیں کہ وہ یہاں آئی ہیں, اور اس سے ڈائلاگ کچھ ہوں گے, سائیڈ لائن پہ بات ہوگی تو برف پگھلے گی. لیکن میں یہ توقع نہیں کر رہا کہ کوئی بریک تھرو ہوگا. میں یہ سمجھتا ہوں, اور نہایت دیانتداری سے میں یہ سمجھتا ہوں, کہ انڈیا پاکستان کی ریلیشنز کی کنجی دہلی کے اندر ہے. انیشیٹو بڑا ملک ہے, انیشیٹو انہوں نے لینا ہے, اور اگر وہ ایک مائنڈ سیٹ کو چینج کریں گے تو بہتر تعلقات ہوں گے. اور لیکن وہ مسئلہ اس صرف وزٹ سے طے نہیں ہوگا, وہ ذہنی طور پہ چینج کرنا ہوگا. آپ دیکھیں ہماری ورکنگ باؤنڈری پہ وائلیشنز ہوتی رہیں, پھر بھی پاکستان نے صبر و تحمل سے کام لیا. اس کے علاوہ پھر بھی پاکستان کی طرف سے اور پرائم منسٹر کی طرف سے خصوصاً اچھے جیسچر ہوئے. ابھی جو پیرس میں ملاقات ہوئی ہے ہم اس کو بھی ایک اچھا شگون سمجھتے ہیں, لیکن انڈین پرائم منسٹر اور ان کی لیڈرشپ کو جو بی جے پی کیا ہے, ان کو یہ سوچنا ہوگا کہ اینٹی پاکستان جو ان کی فیلنگز ہیں اس سے ان کو کچھ نہیں ملا. بہار کے الیکشنز آپ دیکھ لیں, کشمیر کے الیکشنز دیکھ لیں, گجرات کے اندر الیکشنز ہوئے ہیں. انڈیا کے اندر ایک ہے کہ آپ جب مسلمان ایکٹرز کو और उनके फनकारों के पीछे भी पड़े हैं, तो उसको भी वहां के बहुत से लोगों ने मेडल्स वापस किए करके अपनी प्रोटेस्ट रिकॉर्ड किया है। तो इसका मतलब है कि ये एक बड़ा क्लियर मैसेज है कि इंडिया पाकिस्तान के अवाम अमन चाहते हैं और उस अमन के लिए कश्मीर के मुद्दे की तरफ हमें जाना होगा और ये देखना होगा कि इसको कश्मीरियों की ख्वाहिशात के मुताबिक और यूनाइटेड नेशन के रेजोल्यूशन के मुताबिक कैसे हल किया जाए। ये अगर हो सकेगा तो हालात बेहतर हो जाएंगे।
बहुत बहुत शुक्रिया जनरल और सेनेटर अब्दुल कयूम हमारे साथ थे। जनरल साहब, आपसे मेरी फिर भी बात होगी, आपके वक्त का बेहद बेहद शुक्रिया। और अब हम एक छोटा सा वक्फा लेते हैं और उसके बाद हमारे साथ हैं डॉक्टर जाहिद बुखारी, और एक मुमताज़ नाम है हमारे प्रोग्रामों का भी और मज़हबी दानिश्वर और आलमों में शामिल होते हैं, उनसे हम बात करते हैं एक और अहम बयान जो कि यहाँ अमरीका से हुआ और पाकिस्तान में भी उसके लिए कुछ उस पर तनकीद हुई, मजम्मत की गई। तो आइए एक छोटा सा वक्फा और उसके बाद वापस आते हैं।
What's up, Pakistan? Kya scene hai Pakistan? Janiye facebook.com/voaurdu ya twitter.com/urduvoa. Humse raabta kijiye urduvoa.com par. What's up, Pakistan? Kya scene hai Pakistan? urduvoa.com.
Meri aur aapki duniya tabdeel ho rahi hai. ब्रेकिंग न्यूज, टॉप स्टोरी, एक्सक्लूसिव, सबसे पहले, सबसे आगे। लेकिन सब में मैं और आप कहां हैं? जानने के लिए रहिए मेरे साथ, मैं हूं ताबिंदा नेगी।
वॉइस ऑफ अमेरिका वाशिंगटन की उर्दू सर्विस से आप प्रोग्राम देख रहे हैं और सुन रहे हैं जहां रंग। इस वक्त हम आपके लिए प्रोग्राम का अगला मौजू पेश कर रहे हैं। रिपब्लिकन पार्टी के सरकर्दा सदारती उम्मीदवार डोनाल्ड ट्रंप ने कहा है कि जब तक कौम के रहनुमा तय करें कि दरअसल मामला क्या है, अमरीका में मुसलमानों का दाखिला मुकम्मल तौर पर बंद किया जाए। ट्रंप ने इल्ज़ाम लगाया है कि रायामा के जायजों से पता चलता है कि मुसलमान आबादी का बड़ा हिस्सा अमरीकियों से नफरत करता है। और दूसरी जानब वाइट हाउस ने सदारती उम्मीदवार की नामजदगी के लिए रिपब्लिकन उम्मीदवार डोनाल्ड ट्रंप के इस बयान की शदीद मजम्मत की है, जिसमें उन्होंने ये कहा कि जब तक ये नहीं तय किया जाए कि असल मामला क्या है, सदर बराक ओबामा की तरफ से शिद्दत पसंद ग्रुप दाइश के खिलाफ लड़ाई को अमरीका और इस्लाम के दरमियान लड़ाई न तस्वुर करने का भी बयान पहले आ चुका है, जो कि सदर उससे पहले एक दिन बयान दे चुके हैं। इस बयान पर पाकिस्तान में भी कानून साजों और उलमा का रद्दमल सामने आया है। मुस्लिम लीग नून के कौमी असम्बली के राना रुकन हैं राना अफजल, और इसके साथ साथ साबिक एक वजीर दाखिला हैं आफ्ताब अहमद शेरपा, वो क्या कहते हैं आइए आपको सुनवाते हैं। और उसके साथ हमारे साथ हैं डॉक्टर जाहिद बुखारी, उनसे बात करेंगे।
डोनाल्ड ट्रंप एक एक्सट्रीमिस्ट पोजीशन लेके अपने आप को एक सर्टन तबके के अंदर पॉपुलर करने जा रहा है, और अमेरिकन गवर्नमेंट का रिस्पांस भी मुनासिब आया है। अब अमेरिकन मीडिया उसको जो है उसके ऊपर जो हमारे मुसलमान NGOs हैं या मुसलमान ममालिक हैं उनको एक अच्छा रिस्पांस एक देना चाहिए ताकि इस चीज़ को न्यूट्रलाइज़ किया जाए।
शायद वो एक बड़े नैरो सोच के साथ ये समझते हैं कि उससे अमेरिका के अंदर कोई उनको सिंपैथी बढ़ जाएगी उसकी या उसको सपोर्ट मिल जाएगा, वो गलत फहमी में का शिकार हैं। सब बहुत से मुल्कों ने शायद यही ट्राई किया है, और हर एक जगह में रिलीजियस हारमोनी की तरफ जाते हैं लोग, आपस में भाईचारे की तरफ जाते हैं, जो उनके सिटीजन्स हैं वो उनकी वो ये रिलीजन से बालातर होके वो वहाँ के सिटीजन्स हैं। तो उस लिहाज से एक आध ऐसे वाक़ियात का होना इससे पूरे आप एक कम्युनिटी को वो नहीं कर सकते हैं कि उनके ऊपर इल्ज़ाम नहीं लगा।
अजय, अभी आप बयान सुन रहे थे, जैसा कि यहाँ पर भी अमेरिका में भी यही बात की जाती है, बार बार ये कहा जाता है कि अगर किसी भी कम्युनिटी की तरफ से किसी तरह का किसी फ़र्द का कोई इनफरादी अमल सामने होता है तो उससे पूरी कम्युनिटी को उस हिसाब से नहीं देखना चाहिए। इस वक्त हमारे साथ हैं डॉक्टर जाहिद बुखारी, इस्लामिक सर्कल ऑफ नॉर्थ अमेरिका के दो मरतबा सदर भी रह चुके हैं, सेंटर फॉर इस्लाम एंड पब्लिक पॉलिसी के एग्जीक्यूटिव डायरेक्टर हैं, और जॉर्ज टाउन यूनिवर्सिटी में मुस्लिम्स इन अमेरिकन पब्लिक स्कूल प्रोजेक्ट के डायरेक्टर भी रह चुके हैं, मुमताज़ मुस्लिम स्कॉलर हैं, इस वक्त हमारे साथ हैं। तो अस्सलाम वालेकुम डॉक्टर साहब।
جی وعلیکم السلام ورحمۃ اللہ.
ڈاکٹر بخاری یہ فرمائیے گا کہ موجودہ صورتحال میں ہم سمجھتے ہیں کہ کیلیفورنیا میں جو حملہ ہوا اس کے تناظر میں جذبات کا مشتعل ہونا اس سے کوئی بندہ انکار نہیں کر سکتا، لیکن ایک بڑے منصب کے لیے جب کوئی امیدوار ہوتا ہے تو اس طرح کا بیان سامنے آنا، اس سے کیا کہیں گے آپ؟
دیکھیں جو وہ تو خیر ڈونلڈ ٹرمپ صاحب اپنے چھوٹے پن کا مظاہرہ کر رہے ہیں، لیکن یہ بات بھی صحیح ہے کہ امریکن سوسائٹی میں اسلام کے بارے میں، مسلمانوں کے بارے میں منفی جذبات پروان چڑھ رہے ہیں، یہ اس سے بھی کوئی انکار نہیں کر سکتا. لیکن میرا خیال یہ ہے کہ اوور آل تو مجموعی طور پر ڈونلڈ ٹرمپ صاحب امریکن مسلمانوں کے بہت بڑے دوست بن کر سامنے آئے ہیں کہ وہ اس وقت مسلمانوں کو غیر معمولی اہمیت مل چکی ہے امریکن الیکشن کمپین میں، اس وقت امریکن میڈیا میں، امریکن تقریباً تمام سیاستدان اور کافی زیادہ جو لکھنے والے ہیں، بلاگ لکھنے والے ہیں، آپ ایڈ لکھنے والے ہیں، وہ اس مسئلے پہ مذمت کر رہے ہیں ان کی، اور امریکن مسلمانوں کی اہمیت کو، ان کے کنٹریبیوشن کو، جیسے براک اوباما نے کہا کہ وہ ہمارے سپورٹس ہیرو رہے ہیں، ہمارے انہوں نے فوج میں امریکن مسلمانوں نے امریکہ کے لیے قربانیاں دی ہیں، انہوں نے ہر فیلڈ میں وہ زیادہ ان ایجوکیٹڈ بھی زیادہ ہیں، پروفیشنل بھی زیادہ ہیں، اور وہ انوالو ہیں، اور خود مسلمانوں میں بھی یہ رجحان ہو رہا ہے کہ ہمیں اور زیادہ انوالو ہونا چاہیے. تو اس لحاظ سے تو میں سمجھتا ہوں کہ جو جسے کہتے ہیں نا کہ ایک بلیسنگ ان ڈسگائز، کہ ایک لحاظ سے ایک شر میں سے خیر کا پہلو نکل رہا ہے کہ مسلمانوں کو غیر معمولی اہمیت بھی مل رہی ہے، اور مسلمانوں میں بھی یہ احساس پیدا ہو رہا ہے کہ ہمیں زیادہ جسٹس کی بات کرنی چاہیے، جو اگر مسلمان غلط کر رہے ہیں اسے غلط کہنا چاہیے، اور یہ جب غلط کر رہے ہیں تو اس کا نتیجہ یہی ہے کہ یہاں ہمیں پولیٹیکل پروسیس میں پوری طرح انوالو ہونا چاہیے اور باقی پروسیس میں الائنس بنانے چاہیے. تو اس لحاظ سے تو میں سمجھتا ہوں کہ اس بیان کا بالآخر امریکن مسلمانوں کو انشاءاللہ فائدہ ہی فائدہ ہوگا.
اچھا ڈاکٹر صاحب، پاکستان سے بھی ہمیں اسی نوعیت کے شدت پسند رجحان سامنے آتے ہیں. آپ کا شمار ان علماء میں ہوتا ہے جنہوں نے مذہبی تعلیمات اور بین المذاہب ڈائلاگ کے سلسلے میں بھی بے پناہ کام کیا ہے، رواداری کی بھی بات کرتے ہیں. گزشتہ دنوں پاکستان میں جماعت اسلامی کے سربراہ مولوی سراج الحق کے کا ایک بیان یہ تھا کہ امریکہ ہمارا دشمن ہے اور بھارت سے بھی کسی نوعیت کے ہمیں تعلقات کی ضرورت نہیں، چاہے تجارت ہو یا کرکٹ ہو یا کوئی بھی چیز ہو. مذہبی رہنماؤں کی طرف سے اگر اس نوعیت کے بیانات سامنے آنے لگیں تو ایک عام آدمی پر اس کے اثرات تو مرتب ہو سکتے ہیں. اس بارے میں کیا کہیں گے؟ کیا اداروں کا رول ہونا چاہیے، کیا انفرادی سطح پر رول ہونا چاہیے، اور کیا علماء کا رول ہونا چاہیے جو لوگوں کو ایک طرف یا سمت اور ڈائریکشن دکھا سکتے ہیں؟
دیکھیں جب یہ میرا نہیں خیال، جب ہمارے جو لیڈر ہیں سراج الحق صاحب جو جماعت اسلامی کے امیر ہیں یا جو اور لیڈر، جب وہ امریکہ کی بات کرتے ہیں تو ان کا مطلب ہے کہ امریکن پالیسی کے بارے میں، مثلا جیسے عراق میں جو حملہ ہوا ہے، جو افغانستان کی سچویشن ہے، جو شام کے ساتھ جو ہو رہا ہے، اس پالیسی کی مخالفت کرتے ہیں. لیکن کبھی بھی میرا نہیں خیال کہ کوئی لیڈر چاہے سراج الحق سمیت کبھی یہ سوچ بھی نہیں سکتے کہ وہ امریکی عوام کے خلاف ہیں یا امریکی جو عوام کی جو لبرٹی ہے یا دوسری جو چیزیں ہیں وہ ان کے خلاف ہیں. یہ ہمیشہ میرا خیال ایک ڈسٹنکشن رہی ہے، اور ان سارے لیڈرز نے ہمیشہ یہ کیا ہے کہ امریکہ کی جو سرٹن فارن پالیسیز ہیں سرٹن ان کے ضرور ان کی مخالفت ہوتی ہے، اور جو میرا خیال ہم مسلمان یہاں بھی کرتے ہیں. لیکن یہ کہنا کہ امریکن ہم پبلک کے خلاف ہو جائیں یا امریکن عام جو رائے عامہ اس کے خلاف ہو جائے، میرا تو نہیں خیال کہ اگر کوئی ایسا سوچتا ہے تو وہ تو بہت ہی افسوسناک ہے. لیکن آپ پالیسی میں اس میں اختلاف کر سکتے ہیں، لیکن امریکن رائے عامہ اور امریکن جو پبلک ہے جتنی، اس کے بارے میں تو میں تو کبھی بھی نہیں سوچتا کہ کسی بھی لیڈر کو اس طرح کا کوئی بیان دے سکتا ہے، میں تو یہ نہیں سوچتا.
اچھا، تو کیلیفورنیا میں گزشتہ ہفتے ڈاکٹر صاحب جس شادی شدہ جوڑے نے فائرنگ کر کے 14 افراد کو ہلاک کیا، 21 کو زخمی کیا، ان کے بارے میں FBI کے جو لاس اینجلس کے فیلڈ آفس کے اسسٹنٹ ڈائریکٹر ہیں ڈیوڈ بارڈج، وہ کہتے ہیں کہ وہ کچھ عرصے سے وہ جوڑا انتہا پسندی کی طرف مائل ہو رہا تھا، انہوں نے شوٹنگ یعنی نشانے بازی کی کچھ ٹریننگ بھی کے لیے بھی جاتے تھے. یہ فرمائیے گا کہ جب انتہا پسندی کی طرف مائل ہونے کے اشارے کیا ہوتے ہیں، اور کب ارد گرد کے اور گھر کے لوگوں کو اس بارے میں چوکنا ہونے اور اقدام اٹھانے کی ضرورت ہے؟
دیکھیں میرا تو خیر ویسے امریکن مسلمانوں میں تو عام طور پہ تو ایسے رجحان نہیں ہے، اور جو اس طرح کے اگر واقعات ہوئے ہیں تو اس میں ابھی تک جو صورتحال سامنے آ رہی ہے وہ یہ ہے کہ FBI بھی لگتا یوں ہے کہ ابھی اپنی جو رخ ہیں وہ تبدیل ہو رہا ہے. پہلے کہا گیا کہ نوجوان میں یہ ہے، پھر کہا گیا نہیں خاتون میں یہ ہے، اب یہ کہا گیا پھر نوجوان میں, تو لگتا یہ ہے کہ جیسے اوباما صاحب نے کہا کہ ابھی تحقیقات ہو رہی ہیں, ان تحقیقات کے نتیجے میں ہمیں بھی امید ہے کہ وہ جسٹس کی بنیاد پہ ہوں گی, سارے شواہد کی بنیاد پہ ہوں گی اور صحیح پکچر سامنے آئے گی. لیکن جہاں تک انتہا پسندی دیکھیں, مسئلہ یہ ہے کہ ہمارے وائٹ ہاؤس میں مثلاً ایک میٹنگ تھی, ہم نے اس میں بھی کہا امریکہ میں اوور آل انتہا پسندی بڑھ رہی ہے, خود وائٹ جو طبقات ہیں جیسے ابھی یہ امریکہ میں, جیسے میں نے شاید پہلے بھی عرض کیا تھا, یہ اس سال کا 355 نمبر کا واقعہ ہے میس شوٹنگ کا.
جی.
اس سے پہلے جو وائٹ نوجوان تھا اس نے بلیک چرچ میں جا کے 9 لوگوں کو مار دیا بالکل بغیر کوئی وجہ نہیں تھی. اچھا یہ جو انتہا پسندی بڑھ رہی ہے, چاہے مسلمانوں میں ہو یا کرسچن میں ہو یا جوش میں ہو یا ہندوؤں میں ہو یا بدھ مت کے ماننے والوں میں ہو, یہ ایک الارمنگ چیز ہے. تو میرا اپنا خیال یہ ہے کہ جو مذہبی رہنما ہیں, جو سول سوسائٹی کے رہنما ہیں, انہیں یہ سوچنا چاہیے, مل بیٹھنا چاہیے کہ اس کی کیا وجہ ہے کہ دنیا میں انصاف نہیں ہے. دنیا میں چونکہ مختلف لوگ, مختلف بعض اوقات لوگ کہتے ہیں اچھا جی چونکہ تعلیم کی کمی ہے یا شاید غربت میں, پھر پتہ چلتا ہے نہیں واقعہ تو جو ہے وہ پڑھے لکھے لوگ بھی کر رہے ہیں اور بڑے خوشحال لوگ بھی کر رہے ہیں, اور یہ سب جگہ ہو رہا ہے. میرا نہیں خیال کہ آپ ہم اس میں مسلمانوں کو کوئی علیحدہ کر سکتے ہیں, لیکن یہ ہے بڑا اہم مسئلہ. جیسے آپ نے کہا تو ہم تو یہاں پہ جو 2-3 اقدامات کر رہے ہیں, فوری طور پہ جو مسلمانوں کی جو ایک نمائندہ تنظیم بن رہی ہے ساری آرگنائزیشن کی, جو ملک گیر ہیں, یو ایس کاؤنسل آف مسلم آرگنائزیشن, 20 تاریخ کو ایک ایمرجنسی ہم ساری لیڈرشپ کی سمٹ کر رہے ہیں جس میں ان مسائل پہ غور کرنا چاہ رہے ہیں. پھر ہم نے مختلف جو ریلیجیس لوگ ہیں ان کے ساتھ ہماری مسلسل میٹنگز ہیں, ان کے ساتھ بھی ہم کرنا چاہ رہے ہیں کہ یہ جو انتہا پسندی ہے, مثلا وہ جو یہاں پہ صدرن پاورٹی سینٹر ہے, اس کی ریسرچ کے مطابق وائٹ طبقے میں انتہا پسندی بہت زیادہ بڑھ گئی ہے, ملیشیا گروپ بڑھ کر جا رہے ہیں, ان پہ بھی ہم توجہ دینا چاہتے ہیں. تو جب مل جل کے میرا خیال اس پہ جب تک ہم نہیں ہاتھ ڈالیں گے اور اس پہ توجہ نہیں دیں گے, تو یہ انتہا پسندی ایکشن ریئیکشن اور اس کے نتیجے میں مثلا اب جیسے جواباً جو یہ جو اب ڈونلڈ ٹرمپ کا کیا سٹیٹمنٹ, یہ بھی تو انتہا پسندی
جی اسی کے رد عمل میں آپ جی بالکل. تو اس کا مطلب ٹھیک ہے جی, جیسے کہ ڈاکٹر زاہد بخاری بتا رہے ہیں کہ اس کے لیے چاہیے مذہبی رہنماؤں کو بھی اور سول سوسائٹی کے لوگوں کو بھی کہ وہ اکٹھے ہو کر بیٹھیں اور اس بات پر غور کریں کہ آخر کیا بات ہے کہ انتہا پسندی کے رجحان میں اضافہ ہو رہا ہے. ڈاکٹر زاہد بخاری آپ کا بےحد شکریہ, میری آپ سے پھر بھی بات ہوگی.
جی بہت
شکریہ. وائس آف امریکہ واشنگٹن کی اردو سروس سے پروگرام جہاں رنگ کا آخری سیگمنٹ کی طرف ہم آتے ہیں, مشرق وسطی داعش کی بات کچھ کرتے ہیں, اور ہمارے ساتھ ہیں وہاں لاہور سے ہمیں جوائن کیا ہے ڈاکٹر فاروق حسنات نے, اور لندن سے ہمارے ساتھ ہیں منظر وسیم. تو السلام علیکم جی. ابھی حال ہی میں ایک رپورٹ کے مطابق ایک ایسے وقت میں جب مغربی ممالک اپنے شہریوں کو داعش گروپ میں شامل ہونے سے روکنے کے لیے کوشاں ہیں, ان ملکوں کے کچھ اور افراد شام جا رہے ہیں تاکہ داعش کے خلاف لڑائی میں شامل ہو سکیں, اور ان میں وہ افراد شامل ہیں جو شام کی کرد افواج میں شامل ہو رہے ہیں. کرد وائی پی جی ٹیم کی قیادت کرنے والی خاتون ہیں ڈینس سپان, ان اور غیر ملکی جنگجوؤں کو وہ ٹریننگ بھی دیتی ہیں. وہ کہتی ہیں کہ رضاکاروں کو اس لڑائی میں شامل ہونے کی کئی وجوہات ہیں. وہ کہتی ہیں جیسے کہ ان کو یہ اس بات کا احساس لوگوں کو ہوا ہے کہ داعش انسانیت دشمن ہے, دھماکے کرتی ہے, ہلاکتیں ہوتی ہے, اغوا کے واقعات ہوتے ہیں, اور یہاں ان کا مقابلہ کرنے کے لیے ان خاتون کا کہنا ہے کہ آسٹریلیا, امریکہ, کینیڈا, برطانیہ, جمہوریہ چیک سے لوگ موجود آتے ہیں. تو ان اطلاعات میں کس حد تک صداقت ہے, اور اگر ہے تو اس سے داعش کے خلاف بڑھتا دباؤ کس حد تک مؤثر ثابت ہو سکتا ہے ڈاکٹر حسنات؟
اس میں شروع سے یہ ہوا تھا کہ یہ بہت سے گروپس اس میں شامل ہو گئے ہیں اور داعش تو ان میں سب سے زیادہ افیکٹو گروپ ہے, لیکن اس سے پہلے بھی کردوں کا بھی عنصر اس میں شامل ہو گیا تھا, اور پھر ترکی کی اس قسم کی پالیسی کہ وہ کردوں کو نہیں دیکھنا چاہتے تھے کہ وہ کامیاب ہوں داعش کے خلاف بھی, حالانکہ ترکی داعش کے بھی خلاف ہے. تو اس لیے بہت سے عوامل اس میں شامل ہو گئے ہیں. ایک طرف اگر ہم بڑی بڑی باتیں کریں اور بڑے بڑے ہم اگر فرق ڈالنا شروع کریں تو پھر تو صورت حال یوں نظر آتی ہے کہ ایک طرف تو بشر الاسد کی حکومت ہے اور جو کہ بہت سے گروپ اس کو چاہتے وہاں پہ اپنی وجوہات کی بنا پر کہ وہ وہاں پہ رہیں, ان میں ایک جینوئن اپوزیشن ہے جس کا ہیڈ کوارٹر انکرا میں ہے, انہوں نے انٹرم حکومت بھی بنائی ہوئی ہے لیکن وہ اتنے فعال نہیں ہیں اور اتنے مضبوط نہیں ہیں, نہ ہی بہت سے لوگ شام کے ان کے ساتھ ہیں. उसके बाद फिर अलकायदा आई और अलकायदा के साथ ही फिर दाइश और उसके साइड लाइन्स पे कुर्द, क्योंकि दाइश वालों ने जब कुर्द के ऊपर कुर्दों पे हमला किया और उनको मारा तो कुर्द जो है वो दाइश के खिलाफ हो गए। बशर असद के भी खिलाफ हैं लेकिन दाइश के भी खिलाफ हैं। तो ज्यादा इन फाइटिंग हम देख रहे हैं इन ग्रुपों में, चाहे इनका कोई भी आइडियोलॉजी हो और कोई भी उनका मकसद हो, जिसकी वजह से बशर असद की हुकूमत बाय डिफॉल्ट वहां पे वो कायम है। और अब उनकी मदद को जब रूस आ गया है बशर असद की और उनकी मदद को ईरान और हिजबुल्ला भी मौजूद है, तो फिर ये मामला जो है ये और ज्यादा पेचीदा हो गए हैं और ज्यादा आगे बढ़ गए हैं। और यहाँ पे ये भी हम अब देखिए कि रूस भी दाइश के खिलाफ है, अमेरिका भी दाइश के खिलाफ है, लेकिन रूस कहीं कहीं जब दाइश के खिलाफ वो कार्रवाई करता है तो वो जो शाम की जेन्युइन अपोजिशन है जिसको अमेरिकन सपोर्ट कर रहे हैं उनके ऊपर भी वो बमबारी करते हैं, उनको भी वो खत्म करने की कोशिश करते हैं, इसलिए ताकि बशर असद की
हुकूमत को बचाया जा सके,
स्पेस मिले, उसको मौका मिले कि वो अपनी पोजीशन मुस्तहकम कर ले।
अच्छा मंजर, आप ये फरमाइएगा कि दाइश के खिलाफ जो नबर्द आजमा अमरीकी क्यादत वाला इत्तेहाद है वो YPG अफवाज की पुश्त पनाही करता है, आपके ख्याल में आने वाले दिनों में इसमें इजाफा होगा कि मजीद लोग जाकर इस फौज में शामिल हो और दाइश के खिलाफ, जिस तरह पहले तो आपको ने देखा था कि कुछ अरसे में ये बड़ा रुझान सामने आया था कि लोग दाइश में जा के शामिल हो रहे हैं, अब जो दाइश के खिलाफ जाकर लड़ रहे हैं इसमें किस हद तक तेजी आने का इम्कान है?
तेजी का तो मैं बहुत ज्यादा नहीं सोचा, लेकिन अगर हम गौर करें तो जब शुरू में असद की गवर्नमेंट को डीस्टेबलाइज करने का प्रोसेस शुरू हुआ था तो बहुत से लोग यहाँ से गए थे, मर्सिनरीज जो के मुस्लिम ही थे और जाके लड़े, उन्होंने वहाँ पर एक मिलिट्री का एक ये मलेशिया कायम की और उनको फाइनेंसिंग और फंडिंग भी की गई। फिर देखते हैं हम ये कि इन बिटवीन दाइश जब थोड़े जोर पकड़ गए तो इन लोगों के ऊपर फोकस खत्म हो गया, अब हम दोबारा से देखते हैं कि इन्हीं के ऊपर फोकस किया जा रहा है और इनको दोबारा से रिवाइटलाइज किया जा रहा है इन मिलिशियाज को। लेकिन जब हम कंपेयर करते हैं जिसमें दाइश के एक्सपेक्टेड है कि तकरीबन 27 से लेकर तो 35,000 उनकी इस वक्त है स्ट्रेंथ वहां पर सीरिया और इराक में अपने इलाके में, तो इन ये जो ऑपोजिशन ये ग्रुप्स हैं ये छोटे छोटे पॉकेट्स में तो हैं, तो मीडिया से रिलेटेड आप समझ सकते हैं कि परसेप्शन के पॉइंट ऑफ व्यू से ये अच्छा काम कर सकते हैं कि दिखाने के लिए कि ये जा रहे हैं, लेकिन एज सच उनकी कोई स्ट्रेंथ नहीं होती कि वो जाके वहां पर उनको कन्फ्रंट कर पाए। तो मैं इसको उस तरीके से तो नहीं देखता कि वो बहुत स्ट्रॉन्ग एक आर्मी बनेगी इसकी, लेकिन ये जरूर है कि कुछ भी अगर कंट्रीब्यूशन होता है तो मीडिया के अंदर एक परसेप्शन अच्छा बनता है मुसलमानों का कि मुसलमान उनको खुद कंफ्रंट कर रहे हैं राधा के उनको सपोर्ट किए जा रहे हैं, जो कि एक गलत मैसेज दिया जा रहा है यहाँ पर कि जिस तरह के सारी मुसलमान जो हैं वो दाइश को सपोर्ट कर रहे हैं जबकि ऐसी कोई भी चीज़ नहीं है।
अच्छा एक और सवाल है मेरे सामने कि अमरीकी सदर बराक ओबामा के लिए दहशत ग्रुप दाइश का मुकाबला करने की स्ट्रेटजी या हिकमत अमली से लोग मुतमइन नहीं, राय आमा के जायजों से पता चलता है कि 60-64% लोग सदर की इस सिलसिले में कारकर्दगी को कबूल नहीं करे, इसका तजिया आप किस तरह से करेंगे, कहाँ पर कमी है? दाइश के खिलाफ फजाई हमलों में तेज़ी करने की बात हुई है, दाइश के खिलाफ इत्तेहाद में इजाफे की बात हो रही है, दाइश के माली वसाइल को तबाह करने की बात हो रही है, मजीद फोर्सेज भेजने की बात हो रही है, फिर किस और चीज की जरूरत है जहां पर यह कमी नजर आती है? डॉक्टर असनाथ, हमारे साथ हैं?
जी हमने पहले भी हमने देखा, आवाज आ रही जी?
जी जी आ रही
जी। पहले भी हमने देखा कि देखिए जब नॉन स्टेट एक्टर्स को सपोर्ट किया जाता है तो वो ज्यादा सूदमंद नहीं रहता, इसलिए कि आप एक जब नॉन स्टेट एक्टर को सपोर्ट करते हैं तो उसके साथ दूसरे भी नॉन स्टेट एक्टर्स उसके अंदर सकिन हो जाते हैं और फिर इस किस्म की सिचुएशन पैदा हो जाती है कि जिसमें कंट्रोल किसी का नहीं रहता। अब सदर ओबामा को अगर कोई एतराज कर रहा है या क्रिटिसाइज कर रहा है तो ये कोई रिमोट कंट्रोल तो नहीं है किसी के पास के जाके आप उनको कंट्रोल कर दें और उनको अपनी मर्जी के मुताबिक आप उनको ढाल लें या चलाएं। आप एक एफर्ट कर सकते हैं और वो सदर ओबामा पूरी तरह एक एफर्ट कर रहे हैं कि और उन्होंने कोलिशन भी बनाने की कोशिश की उस इलाके में ताकि इलाके के ममालिक जो हैं वो इसमें शामिल हों और वो सारे मिलकर दाइश के खिलाफ कार्रवाई करें। اور اس سے زیادہ میرا خیال ہے ممکن نہیں ہے. زمینی فوج اگر آپ بھیجیں تو پھر اس کا مثال ملتی ہے ہمیں عراق کی اور افغانستان کی, اس میں مزید پیچیدگیاں پیدا ہو جاتی ہیں. اور جو صدر اوباما کو کرٹیسائز کرتے ہیں امریکہ میں بیٹھ کے, کیا وہ تیار ہیں کہ امریکی فوج کو مزید اس میں دھکیلا جائے؟ تو اس کا یہی حل نکلتا ہے کہ علاقائی ممالک جو ہیں وہ اپنی پالیسیز کو کوآرڈینیٹ کریں, داعش کو وہ آئسولیٹ کریں, اور سارے مل کر پہلے تو داعش کو ختم کریں. لیکن اس کے بعد بھی اور بہت سے مسائل ہیں سیریا میں کہ بشر الاسد کی حکومت کا کیا ہوگا, کیا ان کو برداشت کیا جائے گا, کیا, چونکہ اب روس کھل کے سامنے آ گیا, ایران کھل کے سامنے آ گیا, تو اس لیے اس صورتحال میں, نئی صورتحال میں کوئی کمپرومائز ہوگا. پہلے بھی آپ کے پروگرام میں یہی بات ہوتی رہی کہ اس کا کوئی پولیٹیکل سولوشن ہی نکلے گا. پولیٹیکل سولوشن کے علاوہ یہ کوئی اس کا اور حل نہیں ہے. پولیٹیکل سولوشن میں انٹرم گورنمنٹ کا ہی سولوشن بنتا ہے, اور اس میں روس کے ساتھ تعاون کر کے ان کو قائل کیا جائے بشر الاسد کو, کہ وہ کسی قسم کی حکومت یہاں پہ بنائیں اور کسی قسم کا ایسا نظام بنائیں کہ جس میں جو جینوئن اپوزیشن ہے, یعنی جو سیریئنز ہیں, داعش وغیرہ نہیں, جو دوسری اپوزیشن ہے, پولیٹیکل اپوزیشن ہے, اس کو بھی شامل کریں, اور پھر ملٹری سولوشن کے ساتھ ساتھ سیاسی سولوشن کو بھی چلانا ہوگا, تب اس مسئلے کا حل ہوگا. نہیں تو یہ تو چلتی جائے گی جنگ, اور اس کا کوئی اینڈ ہی نہیں ہوگا, اور بے انتہا نقصان ہوگا اس علاقے کا جو کہ پہلے بھی بہت ہو چکا.
اچھا,
یہ میرا خیال ہے کہ یہ صحیح سمت میں صدر اوباما جا رہے ہیں, جو کہ وہ علاقائی اس کا حل ڈھونڈنے کی کوشش کر رہے ہیں.
اچھا, سعودی عرب کی کابینہ نے شام کے بحران کو حل کرنے کے لیے شام کی حزب اختلاف کے لیڈروں کے ساتھ مذاکرات جو ہو رہے ہیں اس کا خیر مقدم کیا ہے. عالمی حلیفوں کے ساتھ اور شام میں اقوام متحدہ کے نمائندے کے ساتھ مشاورت کرنے کے بعد شامی حزب اختلاف کو آزادانہ طور پر مذاکرات کرنے اور ایک متحدہ موقف پیش کرنے کے لیے سعودی عرب کے دارالحکومت ریاض میں اجلاس کا انعقاد کیا جا رہا ہے جو 8 سے 10 دسمبر تک جاری رہے گا. منظر آپ یہ فرمائیے گا, حزب اختلاف کے دھڑوں کے اپنے اندر بھی بے حد اختلافات پائے جاتے ہیں, آپ کے خیال میں اس اجلاس میں کسی نوعیت کے اتفاق رائے کی آپ دیکھ سکتے ہیں, امکان کو دیکھ رہے ہیں؟
یہ سب سے بڑا تو اس میں ایک ایشو یہ ہے کہ جو باہر کے جو فورن ایکٹرز ہیں, جس طرح کی ترکی ہے ہو گیا اور سعودی عرب ہو گیا, ان سب کے اپنے انٹرسٹ ہیں. ترکی نے سارٹ آف ویٹو کیا, اور اب جو کردوں کو اس کانفرنس میں نہیں بلایا جا رہا, تو یہ اس سچویشن کے اندر میں نہیں سمجھتا کہ بہت زیادہ کوئی اس میں پیش رفت ہو سکے گی, سوائے اس کے کہ اکٹھے بیٹھیں گے وہ لوگ, تو شاید کوئی چند گروپ جو ہیں وہ اکٹھے ہو کے ایک کوآرڈینیٹڈ ایفرٹ بنا سکیں. لیکن جس طرح کہ بہت کلیئرلی نظر آ رہا ہے کہ ترکی نے اپنی آرمی تھوڑی سی ادھر بڑھا دی ہے, اور عراق میں, اور یہ سارا کیونکہ ریجن تو وہی عراق اور سیریا دونوں ایڈ اپ ہو کے داعش کا ایریا بنتا ہے, تو اس صورت میں میرا نہیں خیال کہ اس کا ایک دم سے کوئی اثر پڑ سکتا ہے. لیکن جب تک کہ یہ سارے جو فورن ایکٹرز ہیں جو کہ اپنے اپنے گروپس کو سپورٹ کر رہے ہیں اپنے اپنے انٹرسٹ کے لیے, جب تک ان سب کا انٹرسٹ ایک جگہ کنورج نہیں کرتا, تو کوئی رزلٹ نکالنا اتنا ایزی نہیں ہوگا ایسی ڈسکشنز اور ٹاکس سے. تو میرے خیال میں سب سے پہلے تو ان سب کو اکٹھے بیٹھ کے ایک کامن اسٹریٹجی بنانی چاہیے, اس کے بعد ہی کوئی اگلا قدم لیا جا سکتا ہے.
اچھا, بہت بہت شکریہ منظر کا. ہم بات کرتے ہیں, آخری میرا یہی سوال ہے ڈاکٹر اسناد سے. ڈاکٹر اسناد, آخری ایک ڈیڑھ منٹ ہمارے پاس باقی ہے, آپ کے خیال میں کیا آپ سمجھتے ہیں کہ اس اجلاس میں جو حزب اختلاف کے دھڑے ہیں شام کے, ان میں کسی طرح کی کوئی ایک کامن اسٹریٹجی کے اوپر اتفاق رائے ہو سکے گا؟
نہیں, بالکل نہیں جی, اس لیے کہ سعودی عرب تو خود ایک فریق ہے اور وہ اس جنگ میں شامل ہے, تو اس لیے سعودی عرب جس گروپوں کو سپورٹ کرے گا, بہت سے ایسے گروپ ہیں جو اس کی شدید مخالفت بھی کریں گے. اس کا ایک ہی حل ہے, اس کا حل یہ ہے کہ روس اور امریکہ اگر اپنی پالیسیز کوآرڈینیٹ کریں, کیونکہ روس بشر الاسد کے اوپر پریشر ڈال سکتا ہے, اور امریکی جو ہیں وہ دوسرے جو دھڑے ان کے جو جینوئن اپوزیشن ہے بشر الاسد کی, ان کے اوپر اپنا اثر ڈال سکتے ہیں. تو یہ دونوں اگر مل کر, ان دونوں جو فریق ہیں بشر الاسد اور جینوئن سیریان اپوزیشن, ان کو اگر وہ ایک میز پہ لے آئیں تو وہاں سے بات چیت کا آغاز ہوگا. سعودی عربیہ تو بشر الاسد کی شکل بھی نہیں دیکھنا چاہتا, وہ تو ان سے بات بھی نہیں کرنا چاہتا. تو اسی لیے یہ خرابیاں ساری ہو رہی ہیں کہ جو ممالک ہیں انہوں نے اپنے اپنے ریجڈ سٹینڈز لیے ہوئے ہیں, اور وہ پیچھے ہٹنے کو بالکل تیار نہیں ہیں, جس کی وجہ سے ایک ایسا ویکیوم انہوں نے بنا دیا جس میں داعش اور القاعدہ اور سرکل القاعدہ उनको मौका मिल गया कि वो आके अपना तसल्लत वहाँ पे जमाएं, और उन्होंने डोमिनेट कर लिया इन सबको। तो इसलिए मेरे ख्याल में इसका एक ही हल है कि जैसे मैंने पहले कहा कि बड़ी ताकतें मिलकर
अपना किरदार अदा करें,
हल ढूंढें।
बहुत बहुत शुक्रिया डॉक्टर फारूक असनाद पाकिस्तान से हमारे साथ थे। डॉक्टर साहब आपसे मेरी फिर भी बात होगी, आपके वक्त का बहुत बहुत शुक्रिया। और तबसरे का मंजर वसीम लंदन से हमारे साथ थे। अब हमारे इस प्रोग्राम जहां रंग का वक्त आज के लिए ख़त्म होता है, बेहजत आपसे ये प्रोग्राम ख़त्म करने की इजाज़त चाहती है इस उम्मीद के साथ और इस के साथ कि आपके साथ मेरी फिर मुलाकात होगी जल्द इसी प्रोग्राम में दोबारा। तो अपना ख्याल रखिएगा, अब इजाज़त दीजिए, अल्लाह हाफ़िज़।
इस प्रोग्राम में जो नुक्ताहाए नज़र पेश किए गए वो खालिसतन हमारे मेहमान शुराका के थे और वो वॉइस ऑफ अमेरिका के मौक़िफ़ या अमरीकी हुकूमत की पॉलिसी की नुमाइंदगी नहीं करते।